الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین، سلسلہ خوشگوار یادوں میں آج ہمارے ساتھ رکن شورا حاجی محمد علی عطاری ہیں، ماشاءاللہ. میرا ان کے ساتھ جو تعلق، جس کو کہتے ہیں کہ ایک مدنی کاموں کے ساتھ جو قائم ہوا، وہ شورا کے ساتھ ہی قائم ہو چکا تھا اور کم و بیش 20 سال کا عرصہ ہونے والا ہے. الحمدللہ ان کے ساتھ میرے کئی سفر بھی ہوئے ہیں اور چلتا چلا آ رہا ہے، اور انہوں خود صحیح کئی سفر کیے ہیں. ان کے سفروں کی بھی باقاعدہ ایک پوری ایک داستان ہے. تو آج الحمدللہ یہ ہمارے ساتھ ہیں. دعوت اسلامی میں تقریباً شاید ہمارا آنے کا جو وقت تھا وہ اب
فروری 89
میں آپ آئے ہیں. مجھ سے یہ 2 سال سینئر ہیں، تقریباً 2 سال 2.5 سال یہ ہمارے سینئر اسلامی بھائی ہیں، حاجی محمد علی بھائی. اور دعوت اسلامی کی جب مرکزی مجلس شورا بنی، ابتدائی جو مرکزی مجلس شورا کے جو اسلامی بھائی تھے، ان میں ہمارے حاجی محمد علی بھائی کا نام بھی تھا، شروع کے اس میں تھا. اب بھی تو پھر کافی سفر بھی رہے، تو ابھی چلتے ہیں چونکہ یہ بھی حیدرآباد سے ان کا تعلق ہے. آج کمال ہے، ابھی تک تو میرے ساتھ جتنے بھی یہاں اسلامی بھائی آئے ہیں، حاجی محمد علی حیدرآباد سے آئے اور اپنے
مفتی
حسان بھائی حیدرآباد سے آئے ہیں، حاجی امین حیدرآباد، اچھا مفتی قاسم صاحب حیدرآباد سے آئے ہیں، مفتی شفیق صاحب تاندلیا والے سے آئے ہیں. تو اس پر جو بھی تقریباً آئے ہیں وہ حاجی محمد حاجی عبدالحبیب یہی والے تھے، اور تو کوئی شاید یہاں والا نہیں تھا. ایک میں صرف آیا جو یہاں والا تھا، ادھر ادھر ہی والے ہیں باقی. ماشاءاللہ یہ بھی ایک کمال کی بات ہے کہ آپ پیدا کسی اور شہر میں ہوتے ہیں، رہتے پھر کسی اور شہر میں، آپ کا معاملہ کام کا کسی اور شہر میں ہوتا ہے، لیکن اب تک جتنے بھی آپ کو شہر بدلنے والے اسلامی بھائی ملے ہیں، ان میں آپ کو زیادہ تر ہمارے وہ زیادہ تر وہ ملیں گے جنہوں نے دعوت اسلامی کی وجہ سے شہر اپنے وہ تبدیل کیے ہیں، اور کہاں تھے اور کہاں ہیں. جیسے ہمارا جی شاہد ہیں، نگران پاکستان انتظام کابینہ، یہ نواب شاہ سے ان کا تعلق رہا ہے، اور ابھی یہ فیصل آباد میں برسوں سے ہیں. خود ہمارے حاجی اظہر بھائی یہ یوں مطلب شہر تو شہر چلتے رہے ہیں. ہمارے بلال بھائی رکن شورا جو ابھی پنڈی میں ہیں، وہ بھی کسی اور شہر کے ہیں. تو یوں کئی ہمارے اسلامی بھائی دنیا بھر میں مبلغین ہیں جو مختلف شہروں میں یا مختلف علاقوں میں ان کی ولادت یا ان کا گھر بار رہا ہے، مگر آج دین کی خدمت کے لیے، دعوت اسلامی کے مدنی کاموں کے لیے، یا پھر جو بھی ایک مقدر ہوتا ہے کہ آپ کسی اور شہر میں پہ. تو یہ بھی ایک جو شہر کا بدلنا ہے نا، یہ بھی ایک سمجھے کہ ایک اپنے اندر بہت ساری یادیں اور داستانیں رکھتا ہے. اس میں پلس بھی ہوتا ہے، مائنس بھی ہوتا ہے. اس میں کچھ خوشگوار بھی معاملات ہوتے ہیں تو کچھ ناخوشگوار معاملات بھی ہوتے ہیں، لیکن ناخوشگوار یا خوشگوار اور یادگار دونوں ہوتے ہیں. کسی کو یاد کر کے آدمی کہ یار کیوں کیا، پھر بولے یار اچھا کیا، تو یہ ہوتا رہتا ہے. حاجی محمد علی آپ کراچی میں اس وقت
جی،
اور ماشاءاللہ ایک عرصے سے آپ
تقریباً بنگلہ دیش سے آنے کے بعد 4 سال ہو گئے.
بنگلہ دیش 4 سال سے آپ کراچی میں ہیں. تو آپ کی بیسیکلی جو آپ کی جو پیدائش کا جو جگہ ہے وہ حیدرآباد سے کہاں؟
حیدرآباد سے یوں تو میرا جو پہلا سفر ہوا ہے وہ دعوت اسلامی کے تحت ہی ہوا ہے. بہت زیادہ بچپن میں حیدرآباد سے کراچی کے والد صاحب کے ساتھ آنا ہوا. اس کے بعد 89 میں جب دعوت اسلامی میں آیا، اس کے بعد الحمدللہ امیر اہل سنت کی بارگاہ میں حاضری کے لیے تقریباً یہ معمول تھا کہ ہر ہفتے ملاقات ہوتی تھی شہید مسجد کھارا در کے باہر گلی میں، وہاں تقریباً ہر ہفتے آنا ہوتا تھا،
آنا ہوتا تھا آپ کا.
الحمدللہ بعض اوقات امیر علیہ سنت نے فرمایا، اس وقت شاید نام سے اتنی امیر علیہ سنت نہیں پکارتے تھے، جان ظاہری واقفیت نہیں تھی، تو فرمایا آپ کو ہر ہفتے دیکھتا ہوں میں یہاں پر، تو حیدرآباد سے آتے ہیں. میں نے کہا جی. بولا رشتہ دار؟ میں نے بولا جی ہیں تو صحیح، لیکن ان کے پاس نہیں جانا ہوتا ہے. بولا کام کاج کے سلسلے میں؟ میں نے کہا نہیں. بولا خالی بس یہیں ملاقات.
ڈھائی تین گھنٹے آنا، ڈھائی تین گھنٹے جانا.
الحمدللہ
6 گھنٹے کا یہ ہوتا تھا سفر.
رات بھر یہاں گزار کے پھر فجر کے بعد واپسی، اور میڈیکل اسٹور تھا تو پھر صبح جا کے اپنی ڈیوٹی دینا.
میڈیکل اسٹور بھی تھا، دواؤں کو تو مسئلہ تھا نہیں. ٹھیک ہے، یہ بھی صحیح ہے. اچھا آپ یہ بتائیے کہ دعوت اسلامی کا جو ایک آپ کا معاملہ ہے، اس میں کوئی مدنی ماحول میں آنے کے تعلق سے یا اس کے بعد کے تعلق سے کوئی خوشگوار یادیں جو آپ ہمارے مدنی چہ کے ناظرین کے ساتھ شیئر کرنا چاہیں؟
اصل میں دعوت اسلامی کے مدنی ماحول میں آنا ہی ایک بہت بڑی خوشگوار یاد ہے، کیونکہ دعوت اسلامی سے پہلے تو جو حال تھا بے حال تھا. تو دعوت اسلامی میں آنا اور امیر علیہ سنت کا آڈیو بیان سننا اور ایک زندگی میں تبدیلی آنا، یہ یوں سمجھیں کہ میری زندگی کی سب سے بڑی خوشگوار یاد تو یہی ہے. اور اللہ اخلاص بھی دے، استقامت بھی دے. اور اس وقت کے جو فرینڈ سرکل تھا، انہوں نے تو باقاعدہ شرطیں لگائی اور کافی پریشر بھی دیا.
وہ تو وہ یو ٹرن تھا نا کہ آپ مطلب جاتے تھے مدینے کی طرف مڑ گئے ایک طرف سے دیکھا جائے. اس کے بعد کا کیا ہوا؟
اس کے بعد یہی کہ بس
سکھر بھی تو گئے تھے آپ.
سکھر تو شورا بننے کے بعد،
شورا بننے کے بعد گئے تھے. اچھا
سکھر بھی اب شورا بنی تو یوں کہ سندھ کو دو حصوں میں ہم جو ہے وہ ڈیل کرتے تھے. ایک اپر سندھ کہلاتا تھا جو سکھر، لاڑکانہ، جیکب آباد، شکارپور، خیرپور، اس کو ڈیل کرنے کے لیے، کیونکہ سکھر اس کا سینٹر پوائنٹ تھا. اور جتنے بھی شہر ہیں وہ 1 سے 1.5 گھنٹے کی ٹریولنگ پہ تھے. اور باقی جو سندھ کا جو لوئر سندھ کہلاتا تھا، اس کا ایک پڑتا تھا حیدرآباد، اس سے میرپور، نواب شاہ، ٹنڈو آدم، ساگڑھ، شہداد پور، تو یہاں پھر آنا جانا آسان رہتا تھا. تو 15 دن میں سکھر میں رہتا تھا اور 15 دن حیدرآباد میں، وہاں بھی ایک گھر کیا ہوا تھا. تو یوں فیملی کا بھی تعاون تھا، بچے بھی چھوٹے تھے. تو 12 ماہ کی نیت کی تھی، تقریباً 12 ماہ یہ سفر رہا ہی.
الحمدللہ اللہ تعالیٰ آپ کی کوششوں کو، قربانیوں کو بھی قبول فرمائے. اور کافی آپ کے سفر ہوئے، تو اس پورے ڈیوریشن کے اندر، جب اس سے پہلے کا بنگلہ دیش جاتے، کوئی دعوت اسلامی کے اس پورے سفر کے تعلق سے کوئی خوشگوار ایسی یاد ہو، کوئی ایسا واقعہ آپ کے ساتھ پیش آیا ہو، آتے جاتے ہوئے، رہتے ہوئے، گھر لیتے ہوئے، گھر بیچتے ہوئے، جو آپ شیئر کرنا چاہیں؟
اصل میں جب شورا بنی تو شورا سے پہلے جو ہے وہ سندھ کابینہ بنی تھی. شورا کا اناؤنسمنٹ بعد میں ہوا تھا، تو سندھ کابینہ میں آپ کا بھی ساتھ ملا اور ایک سفر ہوتے تھے. تو اس سفر کی کافی ایسی خوشگوار یادیں ہیں جو میں مدنی چینل کے ناظرین کو بھی عرض کروں گا. اس وقت نگران شورا حاجی عمران بھائی بھی تشریف فرما ہے. تو ایک تو بہت بڑی خوشگوار یاد کہہ لیں، یا ایک یاد ہے وہ کہ سندھ کابینہ بنی، اس کی ذمہ داری مجھے ملی. 7 یا 8 رکنی سندھ کابینہ تھی، حاجی عمران بھائی بھی اس کے رکن تھے. تو سندھ کابینہ کی ذمہ داری میرے پاس، اور حیدرآباد ڈویژن ایک تھا، اس کے ڈویژن نگران کے طور پر حاجی عمران بھائی کی ذمہ داری. اچھا میری رہائش حیدرآباد کی تھی، تو حیدرآباد کا ایک علاقہ تھا لطیف آباد، اس میں علاقائی نگران کی ذمہ داری میرے پاس. تو حاجی عمران بھائی بطور ڈویژن نگران حیدرآباد جب مشورہ کرنے آتے، تو میں بطور علاقہ نگران ان کے سامنے بیٹھتا، تو فرماتے کہ یار یہ آپ جو ہے وہ ایک طرف تو سندھ کابینہ کے ذمہ دار ہیں اور ایک طرف آپ علاقائی نگران ہیں. تو جب کارکردگی دینے کا معاملہ آتا تو پھر ان کو کارکردگی دیتے بطور علاقائی نگران. اور یہ کچھ عرصے چلا، پھر آپ مشاورت کے ساتھ پھر تبدیلی آتی رہی ہے. تو وہ مشورے یاد آتے ہیں. یہ شروع کا
ایک ٹائم تھا، بڑی مطلب کہ تھکن بھی ایسی لگتی تھی گھومتے 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 گھومتے. اور ہم لوگ جو ہے نا ناظرین، ہماری گاڑیاں رک جاتی تھی، یعنی کہ ہم رک جاتی تھی اور ہم کہیں مطلب ڈھابے وابے پر گاڑیاں کھڑی کر دیتے تھے اور مطلب سو جاتے تھے نا، 4-5 ہم سو جاتے تھے کہ یار سو جاؤ نا، نہیں گاڑیاں نہیں چلیں گی. اب 2-3 سلائم پہ ہوتے تھے گاڑیاں چلانے والے، لیکن وہ ایک وقت ہوتا تھا پنجاب میں بھی بائی روڈ سفر ہوتا تھا، سندھ کا بھی بائی روڈ سفر ہوتا تھا، تو پھر یہ چیزیں ہوتی تھیں. حاجی محمد علی بھائی یہ بتائیے کہ قربانی فیملی کے ساتھ، قربانیوں کے کیا کیا ہر سال فیملی کے ساتھ قربانی ہوتی رہی؟
ہاں تقریباً دعوت اسلامی کے اوائل ہی سے قربانی کی کھالیں جمع کرنا تو شروع کر دی تھی، کیونکہ دعوت اسلامی کا اولین جو فیضان مدینہ لیا گیا وہ حیدرآباد کا تھا، جو افندی ٹاؤن میں جگہ ہے فیضان مدینہ کی. تو ہمیں تو پتہ ہی نہیں تھا کہ کھالے بھی جمع کرنی ہے کیا ہے. اس وقت کے ایک ذمہ دار کے الفاظ یاد آتے ہیں، جب کچھ مشاورت ہوئی کہ جگہ کی پیمنٹ کرنی ہے، پیسے بھی نہیں تھے پورے جگہ کے، तो फिर ये आया कराची से, मरकज से, कि अब खाले भी जमा करें। कराची के कुछ पुराने इस्लामी भाई आए वहाँ पर, इन्होंने आकर कुछ तरबियत की खाले जमा कैसे करते हैं। तो हमारे एक जिम्मेदार थे, बोलते हैं अब खाले भी जमा करना पड़ेगी। तो फिर वो खाले भी जमा की। जब खाले जमा करने की, तो आपको मालूम है कि एक धुन होती थी फिर हैदराबाद कराची का, तो माहौल एक अलग होता था। अब उसमें घर में कुर्बानी भी है, उस वक्त शादी भी नहीं हुई थी, एज भी ऐसी थी, जोश भी था, और वालिद साहब के साथ अपने घर की कुर्बानी भी, ड्यूटी भी देनी होती थी।
यानी ईद को कुर्बानी भी है घर की
हाँ जी
और वहाँ भी कुछ जिम्मेदारियाँ निभानी है
जी बिल्कुल,
और मदनी दावत इस्लामी के लिए खाले भी जमा करने हैं।
कसाब का मिलना मुश्किल, तो घर की तरफ से प्रेशर आए कसाब लाओ, तो कसाब को छोड़ें तो फिर खाले उठाएं, वो स्टॉल तक पहुंचाएं, तो पीछे घर घर आके देखें।
मोबाइल तो था नहीं कि घर वाले बार बार बुला ले, या तो वहाँ खड़े हो जाओ या वहाँ
वो भी
खड़े
एक
हो जाओ।
दौर था कि घर की भी ड्यूटी देनी होती थी कि घर वाले नाराज ना हो, और खाले भी नहीं छोड़ने के, खाल भी मिस ना हो, ये
तो ये दोनों काम साथ साथ होते थे।
अलहम्दुलिल्लाह।
तो ज्यादातर कुर्बानी जो आपकी जो रही, वो कौन सा जानवर आपके यहाँ कभी लेने, जानवर लेने खरीदारी के लिए जाने का मौका मिला?
बचपन के तो इतने वाकयात याद नहीं है, क्योंकि बड़े ही घर के वाले साहब ताया वगैरह ले आते थे, और उमूमन घर में जब बचपन में हमने देखा तो बकरा ज़्यादा होता था।
उस वक्त खरीदारी का तो इतना अंदाजा नहीं होता होगा क्या
बस
खरीदारी
किसी न
किया,
किसी एक्सपर्ट को ढूंढते थे,
अगर
उसके पीछे।
तजर्बेकार
हाँ,
शख्स के साथ जाते थे।
कोई तजर्बेकार होता वो लेकर जाता, तो फिर उसके साथ जो है ना वो मंडी का चक्कर लगाते। नहीं,
चलो, तो आप खुद ही को खरी आपको खरीदारी का
मुझे
तजर्बा,
तजर्बा नहीं था,
आप नहीं गए
नहीं गया
खरीदारी?
तो मंडी तो काफ़ी जाना होता था, लेकिन खरीदारी का यूं तजर्बा के जाऊं और जानवर देख लूं और ले
तो
लूं,
आपकी क्या पोजीशन है?
अब भी सेम ही है।
सेम ही है, खुद ही करना होता है।
हाँ जी, जानवर तो मकसद किसी को एक्सपर्ट को कहना होता है कि यार वो दिलवा दें, तो वो दिलवा देते हैं। तकरीबन 4 साल से तो मैं कराची में ही कर रहा हूँ। 3 बकरीद मेरी जो है बांग्लादेश हुई, एक चिटागांग में और 2 ढाका में।
बांग्लादेश का भी इंशाल्लाह हम आपको लेते हैं, लेकिन मैं कहता पहले जरा कुर्बानी कुर्बानी कर ले। तो आपके यहाँ अब बड़ा जानवर आता है,
जी हाँ,
तो पहले की खरीदारी और अब की खरीदारी में आप फर्क महसूस करते हैं? पहले की खरीदारी में शायद हम सिर्फ ये देखते थे कि कीमत क्या है या खूबसूरती क्या है, लेकिन शायद ऐसा है कि अब अगर कोई खरीदारी के लिए जाता है तो फिर अब अलग घोड़े सवार उसके पेशे नजर होता है, फिर उसके दीगर चीजें। पहले तो खाली दो दांत भी समझ पड़ी नहीं पड़ी, लेकिन अब मेरा ख्याल है कि शायद शरई मामला ज्यादा पेशे नजर रहते
नहीं बिल्कुल
होंगे।
ठीक फरमा रहे हैं आप, क्योंकि दावत इस्लामी के मदनी माहौल की बरकत से, एक तो ये कि कुर्बानी कितने अफराद पर वाजिब है और उसके हिसाब से देखना होता है, फिर ये कि अच्छा जानवर हो, फरबा हो और खूबसूरत हो, तो अब इस तरफ भी तवज्जो जाती है कि अच्छा से अच्छा जानवर अल्लाह की राह में कुर्बान किया जाए। ये तो वाकई दावत इस्लामी के मदनी माहौल ने एक जहन दिया कि अल्लाह की राह में अच्छी से अच्छी चीज़ कुर्बान करें ये।
माशाल्लाह, सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। हमारे मोहम्मद अली भाई का एक बहुत ही प्यारा और खूबसूरत एक वो इनकी जिंदगी का किस्सा रहा है, वो है बांग्लादेश। ये इन्होंने अपना एक वक्त बांग्लादेश में गुजारा, कितना अरसा बांग्लादेश में रहे, ऑन ऑफ आना जाना सब में, फर्स्ट टाइम गए और अब वापसी हुई अब ये।
2007 में तो फर्स्ट टाइम आपके साथ जाना हुआ था, उस वक्त बांग्लादेश देखा तो एक बड़ी हैरत हुई, क्योंकि तस्वुर यहाँ था कि वो जो सुना था कि बहुत गरीब, और यूँ जब ढाका उतरे और वहाँ की जो देखा, तो 2007 से जाना हुआ, और 2010 से फिर मुस्तकिल शूरा ने जिम्मेदारी दे दी थी, फिर
ठीक,
ऑन ऑफ रहा, फिर तकरीबन 2.5 साल फैमिली के साथ में बांग्लादेश रहा ना।
मगर 2007 में पहली बार गए,
या
वापसी कब हुई अब फाइनली?
2016
2016।
16
अच्छा, तो ये तकरीबन 9 साल बांग्लादेश का टर्नओवर आपका रहा, और मुस्तकिल कायम कितना रहा?
तकरीबन 2.5 साल।
2.5 साल। बांग्लादेश की कोई खुशगवार यादें? माशाल्लाह, बांग्लादेश के इस्लामी भाइयों के साथ जो मेरा वक्त गुजरा है, बहुत ही मतलब एक मोहब्बत करने वाले, जिसको कहते हैं लविंग पीपल, मोहब्बत करने वाले, इज्जत देने वाले, और मेहमानी मेहमान नवाजी करने वाले। और आपको पता है कि उमूमन दीन की तरफ आने वालों की एक तादाद वो होती है जो बहुत ज़्यादा मालदार नहीं होती, और वैसे ही आप मिले सुन तो उनको फुकरा फुकराल मदीना भी कहते हैं। तो बांग्लादेश की एक अपनी मिसाल के तौर पर, जैसे कि गौसे पाक की 11वीं शरीफ बांग्लादेश में गवर्नमेंट हॉलीडे होता है, तो इतना ही औलिया करम से मोहब्बत करने वाला मुल्क है। फिर मेरा चिट्टागोंग जाना हुआ तो मैंने देखा कि गरीब नवाज रहमतुल्लाह ताला अलैह के ताल्लुक से वहाँ बहुत ही ज़्यादा, जैसे हम 11वीं शरीफ किस तरह मतलब कि हम एक बड़ी तरीके का वो मनाते हैं, तरह उनके यहाँ छठी शरीफ, ख्वाजा गरीब नवाज रहमतुल्लाह ताला अलैह की छठी शरीफ भी इतनी शान और शौकत के साथ यहाँ भी मनाई जाती है, हम भी मनाते हैं, लेकिन एक थोड़ा सा वहाँ मैंने एक फ़र्क महसूस किया। मुझे याद है जब चिटागोंग के अंदर मस्जिद में इज्तिमा था तो मुझे बाकायदा कहा गया था कि आपने यहाँ गरीब नवाज रहमतुल्लाह ताला अलैह का जिक्र करना है, तो मैंने उस पर जो बयान तैयार किया था उसमें गौसे पाक रहमतुल्लाह ताला अलैह और गरीब नवाज रहमतुल्लाह ताला अलैह का कम्बाइन, क्योंकि ये दोनों रिश्तेदार भी हैं, गौसे पाक रहमतुल्लाह ताला अलैह और हजरत गरीब नवाज रहमतुल्लाह ताला अलैह की आपस में रिश्तेदारी भी थी, तो ये बयान किया। मगर क्या मतलब वो फिर अपने महबूब भाई के घर रहे, तो वो अरमान भाई के घर ले गए सैयदपुर वगैरह। तो मेरे को तो खैर अगर पर्सनली देखे तो बहुत सारी चीजें हैं, आपने तो कहे मैं तो मेरा आना था मेरा जाना था, मगर आपका तो रहना था। बांग्लादेश को आपने दावत इस्लामी कामों के ताल्लुक से तो ठीक है, लेकिन हम तो यहाँ पर एक पर्सनल खुशगवार यादों का प्रोग्राम लेकर बैठे हुए हैं, आपकी कोई पर्सनल खुशगवार यादें बांग्लादेश से मुतालिक हो जो बड़ी याद आती हो, जैसे अभी आप खिल खिला उठे हैं, इस तरह बंदा खिल खिला जाता है।
एक तो सबसे पहले यही है कि वहाँ के लोगों की मोहब्बत, तकरीबन 4 साल हो गए मुझे वहाँ से आए हुए, उन लोगों की मोहब्बत ऐसी है कि वाकई अब भी याद करते हैं ये। और फिर जो आपने फरमाया ना कि दीन से मोहब्बत इनकी, कि मुझे वो आपका जुमला याद आता है कि जब मैं फैमिली समेत बांग्लादेश जा रहा था, अब ये खुशगवार यादों में मेरे लिए तो है ये, तो मैं आपके पास आया था तरबियत के लिए कि कुछ मदनी फूल दें क्या करना है और इस तरह, तो आपने चंद ही जुमले फरमाए थे, फरमा रहे थे कि यार अली जा तो रहे हो आप, लेकिन जाहिर बात है आप फॉरेनर हैं आपको आना तो होगा, तो वापस आना हो ना तो यार मुर्शिद की दावत इस्लामी वहीं छोड़ कर आना, उन लोगों को खड़ा करना, उनको कॉन्फिडेंस देना और बस वो बांग्लादेश संभाल लें। वो क्या ऐसे कबूलियत के लम्हात थे और क्या वो थे, अल्लाह की रहमत से जाते ही इस पर काम शुरू किया कि बांग्लादेश मजलिस मुशावरत बन जाए, कुछ इस्लामी भाई लिए साथ लेकर चले, और ये कि मदनी मरकज़ की अमीर अल सुन्नत की मोहब्बत इताअत, मदनी मरकज़ से जुड़े रहें बंदे रहें, तो करते करते बांग्लादेश मजलिस मुशावरत बनी और तकरीबन 1 साल इसमें लगा, और उसके बाद फिर हमने यही अनाउंस करना शुरू कर दिया पब्लिकली कि अब बांग्लादेश के जो निगरान है ना ये बांग्लादेश मजलिस मुशावरत है, हम लोग तो आपकी इसी ताउन के लिए मुआवनत के लिए खिदमत के लिए, अल्लाह की रहमत से उन्होंने संभाल लिया और अब वो खुशगवार यादें कह लें क्या है कि 3 रोज़ा इज्तिमा बंगला मदनी चैनल।
आप भी आपकी मौजूदगी में 3 रोज़ा इज्तिमा हुए हैं, लेकिन आई थिंक तमाम तर अरेंजमेंट और मतलब जिसको कहते हैं कि टोटल होस्टिंग ये बांग्लादेश के इस्लाम भाइयों के पास होती
थी, करते थे,
लेकिन आपके साथ उनका ये लिंक होता था मुबारकबाद वगैरह देना और बड़ी खुशियों के एक बड़ा खुशगवार लम्हा है, यादगारी लम्हा है। मुझे ऐसा लगा वो वीडियो देख करके शायद इज्तिमा खत्म हुआ और ये बड़े खुश थे और बड़े मतलब इनके पास जौक और शौक और इक्कत तारी थी। एक होता है कि मतलब दावत इस्लामी का 3 दिनों का इज्तिमा अगर एक मुल्क करता है, यानी पाकिस्तान के बाद जैसे हिंद और फिर बांग्लादेश, ये 3 वो मुल्क हैं कि जिन्होंने वाकईतन ये बड़े इज्तिमा किए हैं। तो पाकिस्तान में तो होता ही था, फिर ख्वाजा के हिंद में भी हुआ और वहाँ तो होता भी रहा है, और अब बांग्लादेश में भी कंटिन्यू समझे कि ये इनका सालाना इज्तिमा की सूरत हाल है। मगर शुरू शुरू में बड़े मतलब इनके एक वो कैसे होगा क्या होगा, लेकिन मैं रियली मैं आपको बताऊं नाजरीन, बांग्लादेश के इस्लामी भाइयों को बहुत मुबारकबाद है कि जिन्होंने बड़ी ही हिम्मत के साथ ना सिर्फ 3 दिन का ये इज्तिमा अरेंज करना, बल्कि साथ ही साथ मदनी चैनल जो इन्होंने इस्टेब्लिश किया ना बांग्लादेश के हवाले से, ये सब इनकी एक कोशिश है, लेकिन डेफिनेटली इनका एक बैकअप होता है। और मैं नाजरीन को भी जो देखने सुनने वाले हैं और जो हमारे मुबल्लिगीन है जिम्मेदारान हैं उनको भी अर्ज करूं कि ये वो 2007 से 2016 तक का पीरियड है, 9 साल एक मुल्क के अंदर ऑन ऑफ और फिर तकरीबन 2.5-3 साल अपनी फैमिली के साथ बांग्लादेश के अंदर रहना और फिर वहाँ की मुशावरतों को इस्टेब्लिश करना। हत्ता कि मुझे अगर याद पड़ता है कि रजा जो इनके बेटे निगरान काबीना भी थे वहाँ पर
ढाका में
निगरान काबीना भी थे, तो फिर वहीं दरसे निज़ामी के बच्चों की तकमील का भी होना ऑनलाइन और ये सारी सूरत बना बनाकर, तो बांग्लादेश वाले आज भी इनको डेफिनेटली याद करते हैं, मुशावरतें इनकी अब भी जारी रहती हैं। वो जो इज्तिमा के अख्ताम का जो मंजर जो मुझे लगता है कि शायद अख्ताम का मंजर था, वो पहले देखते हैं फिर मोहम्मद अली भाई से उस खुशगवार यादों का वो तस्करा भी सुनते हैं।
मुजरिम है जो कुछ भी है मगर ये है तेरे अतार का यार न छू छूटे हाथ से दामन कभी अतार का या रब बना दे बावफा दुआसिता सरकार का या रब।
ये याद कर, ये इज्तिमा खत्म हुआ वहां वापस आ रहे थे, एयरपोर्ट की तरफ जा रहे थे। ये जो मंजर था, ये खुशियों का रोना था, क्या था क्या?
ये बस एक कैफियत थी, इसलिए कि बांग्लादेश में जो 3 रोजा इज्तिमा हुए तो स्टार्ट चिटागोंग से किया था शूरा की इजाजत से। तो पहला जो हमारा इज्तिमा था ना, उसमें जो आजमाइशें आई हैं, और मैं मदनी चैनल के नाज़रीन को भी अर्ज करूंगा कि अमीर अहले सुन्नत की दुआएं और अपने मदनी मरकज से मरबूत रहना और अपने बड़ों से मशवरा करते रहना, इसका बहुत फ़ायदा है। मैंने प्रैक्टिकली देखा ये, पहले इज्तिमा की परमिशन मिलना बहुत मुश्किल थी, बड़ी मुश्किलों से मिली, फिर कुछ हालात वहाँ ख़राब थे, हड़तालें चल रही थी, ऐसी हड़ताल थी कि मैंने कभी सुनी ना देखी, ट्रेनें बंद, पानी के जो बोट हैं वो बंद, यानी पानी का रास्ता बंद, ट्रेनों का बंद, बसें नहीं चल सकती, शहरों में ट्रैफिक बंद। उस दौरान जो है ना, हमने इज्तिमा अनाउंस किया, डेट ही वो, क्योंकि वहाँ वेदर ऐसा है कि 8 महीने बारिश होती है, तो हमें नवंबर से फरवरी के दरमियान ही करना था। इज्तिमा हम अनाउंस कर चुके थे, अब कई लोगों ने बोला ना करें, फिर कुछ यहाँ भी मुशावरत जारी थी कि यार अब कर लिया तो आगे बढ़ें, तो बहरहाल उसी कंडीशन में आगे बढ़े, सब कुछ था ये। उसी दौरान जो है ना, कुछ ऐसे हालात हुए कि हमारी परमिशन कैंसिल हो गई और हमारा आधा पिंडाल तैयार हो चुका था, अब क्या करें। अब बहरहाल गवर्नमेंट से भी रबते जारी थे, इतने को ताल्लुका थे नहीं उस टाइम पर के क्या करें, क्योंकि अभी 5 इज्तिमा हो चुके हैं। अब 5 साल पहले चले जाएं तो समझ लें, हमारा पहला इज्तिमा हुआ था 2013 में, गलेबन 13 या 14 में चिटागोंग में। तो बहरहाल एक इस्लाम भाई को कहा, जो भी ताल्लुकात इस्तेमाल करें, इज्तिमा करना है, वो जाकर जहाँ ये इनके मिनिस्टर बैठते हैं वहाँ बैठ गए। ऐसे को मिला, बोला आप क्यों आए हुए, बोला बस वो मिलना है, उन्होंने बोला चले मैं मिलवाता हूँ। होम मिनिस्टर से मुलाकात हुई, वो इस्लाम भाई रो पड़े, बोले कि हमारे पास ना कुछ है सोर्स, ना कुछ है, आप बस एक फ़ोन कर दें वहाँ के कमिश्नर को कि हमारी परमिशन कैंसिल ना करें, हमारी तैयारी हो चुकी है, हम पूरा अमन लोग हैं और यूँ। तो उसने जब कंडीशन देखी, बोला मैं भी फ़ोन करता हूँ, फ़ोन करवाया, पुलिस मोबाइलें आ गई थी वो हटी, फिर काम जारी हुआ, हड़ताल चली रही थी। अच्छा, इज्तिमा हमें करना था बुध जुमेरा जुमा, तो हड़ताल जो है ना जुमे को नहीं होती थी, खाली एक बाकी दिन होती थी। तो इत्तफाक ऐसा हुआ कि हुकूमत और अपोजिशन के दरमियान कुछ हुआ कि वो मंगल को हड़ताल नहीं करते, हमारी गाड़ियाँ मंगल को रवाना होनी थी, उस दिन हड़ताल नहीं थी, तो सारी बसें वो निकल पड़ी। और अल्हम्दुलिल्लाह इज्तिमा सुबह 10 बजे शुरू होना था बुध को, और काफ़िले हमारे इससे पहले पहले पहुँच गए थे, तो मैं इतना फ्रंट पे नहीं था कुछ, बस इस्लाम भाई सब कर रहे थे, मैं एक जगह बैठा हुआ था। तो हमारे बांग्लादेश के जिम्मेदारान जो इज्तिमा की मजलिस थे, वो आए, अली भाई उठे। मैंने कहा क्या हो गया? बोला वो तो बड़ा प्रॉब्लम हो गया, बड़ा मसला हो गया, बहुत मसला हो गया। मैंने कहा क्या मसला हो गया? बोला जगह कम पड़ गया है। हमने बोला बैठो, हमने ऐसा बहुत मंजर मुल्तान में देखा है, सब सही हो जाएगा। तो बोला अब क्या होगा? मैंने कहा सब सही हो जाएगा, कुछ वजू करेगा, कुछ आराम करेगा, अब ऐसे ही सर्कल चलेगा, अब खींच के तो इज्तिमा का बड़ी करेंगे नहीं। तो सुबह 10 बजे हमारा जो है ना इज्तिमा शुरू होना था, जोहर की नमाज पहली थी, उससे पहले इज्तिमा का खचाखच भर चुका था अल्हम्दुलिल्लाह हड़ताल के दौरान। और ये, और मुझे बस वो रह रहकर अमीर अहले सुन्नत यूँ याद आ रहे थे कि अभी तो हमारे पास वसाइल है, पीछे शूरा है और इतना बड़ा निज़ाम है और दुआएं करने वाले, साथ देने वाले, जब मेरे मुर्शिद चले होंगे ककरी ग्राउंड में दावत इस्लामी का पहला इज्तिमा करने, तो ज़ाहरी तौर पर कौन साथ होगा? क्योंकि जब खुद प्रैक्टिकली किया कि वजू खाने बनने हैं, तो वॉशरूम्स बनने हैं, तो ये साउंड है, तो सारा सिस्टम, तो अमीर अहले सुन्नत ने तन्हा कैसे किया होगा, किसने फंड दिए होंगे, क्या?
वो तो तन्हा कर सकते थे, हम लोग कैसे करेंगे? वो तन्हा है उन, वो कहते हैं ना कि एक ऐसा एक शख्सियत होती है जो कहते हैं ना कि वन मैन एवरीथिंग, एक शख्स होता है जो अपने अंदर बहुत कुछ होता है, एक शख्सियत होती है जिसके अंदर तंजीम होती है, और अमीर सुन्नत वो ज्यादा है जिनके अंदर तंजीम है और इन्होंने खुद तंजीम भी बनाई है।
क्या बात है, क्या बात?
ये शख्सियत होती है ना, ये मतलब कि हम जैसे लोग होते हैं जिनके हौसले दबते हैं,
सही।
ये वो होते हैं कि जिनको देकर हौसले बढ़ते हैं।
क्या बात,
तो
क्या
बात, थोड़ा यूं फर्क होता है। लेकिन अमीर सुन्नत की उस वक्त की डेफिनेटली जो, क्योंकि वो तो फिर वसाइल और पैसे और चंदे वगैरह सब हमारी जो दिक्कतें हुई हैं अमीर सुन्नत को और इनके साथ, तो ये इस तरह की चीजें याद आती हैं जब हम कहीं, शायद आपको याद होगा शायद अपना मीरपुर खास में या कहाँ हमारा कोई बयान था या मशवरा था, उस ठंड रात थी और हम रात कहीं हमें मस्जिद में एक कमरे में रुकवाया गया था और वजू करना मुश्किल था, तो कोई गीजर वीजर तो होता नहीं था शायद, आप थे मेरा ख्याल है, मुझे याद पड़ता है। और हम जब वजू खाने पर बैठे थे और बस हिम्मत नहीं हो रही थी, हमें एक जिम्मेदार ने आकर कहा था इस्लामी वजह से, कबीले सुन्नत ने यहीं पर इन्हीं दिनों में आकर यहाँ ये सारे काम किए थे। शुद्ध ही जो है ना था यार, नहीं यार वजू करना है, वजू तो करना ही था। तो ये चीजें हो जाती है कि कई जगह ऐसी हुई है कि हम गए और हमें पता चला है कि मेरे से यहाँ अपना वक्त गुजार कर और इस तरह का मदनी काम करके तशरीफ ले गए, सुभान अल्लाह। तो ये कुछ यादें थी बांग्लादेश के सफर के ताल्लुक से। आइए कुछ कॉल्स लेते हैं।
बांग्लादेश के शहर ढाका से मोहम्मद सलमान अत्तारी अर्ज कर रहा हूँ। आपका सिलसिला देख रहा हूँ, मेरा भी एक याद अली भाई के साथ। वैसे तो अली भाई के साथ बहुत सफर रहा, इनके बारगाह में बहुत हाजिरी देने की, इनकी शफकत लेने की तौफीक मिली अल्हम्दुलिल्लाह। एक याद याद तो बहुत है, बस यही अर्ज करता हूँ। अली भाई एक बार मेरे घर पे तशरीफ लाए और मुझे भी पता नहीं था कि अली भाई आ रहे हैं। बिल्कुल घर के पास आके हमारे अली भाई का कॉल आया, मैं आपके घर पे आ रहा हूँ, आपके घर पे आना। मैं तो चौंक गया, एक कमरे का घर है, छोटा सा घर। तो मैंने फिर हाजी साहब को अर्ज किया, हाजी साहब आप मेरे घर पे आएंगे, ये तो बहुत छोटा सा घर है। तो बोले कोई बात नहीं, दिल तो बड़ा है ना, घर छोटा है तो क्या हुआ। फिर हाजी साहब आए और काफी 2 2.5 3 घंटा घर पे थे। फिर इस्लामी भाई 4 5 इस्लामी भाई आए, फिर बैठे और हाजी साहब मदनी फूल वगैरह दिए। फिर और एक चीज हाजी साहब का बहुत अच्छा लगता है कि जब भी कोई परेशानी हो और घर पे कोई बीमार हो या कोई खुशी हो घर पे, तो सबसे पहले इनका अल्हम्दुलिल्लाह पैगाम आता है। अल्लाह ताला इनको सलामत रखे, अल्लाह ताला इनके सदके मुझे नेक बना दे। काश फिर ये बांग्लादेश आए और इनके सबकते मिले। जजाकअल्लाह।
अमीन अमीन माशाल्लाह। अल्लाह ताला खुश रखे, शादो आबाद रखे, और अल्लाह करे कि एक वक्त फिर आए हाजी मोहम्मद अली और दीगर मुबल्लिगीन, इनके भी बांग्लादेश के नेकी के दावत के कामों के सफ़र शुरू हो जाएं इंशाअल्लाह। फिलहाल बांग्लादेश के इस्लामी भाइयों ने एक अच्छे अंदाज से दावत इस्लामी के काम को देख रहे हैं, संभाल रहे हैं। फिर एक और ख़ूबी यह है कि इन अपने मदनी मरकज़ से वाबस्ता हैं, मरबूत हैं, और मुशावरतों का निज़ाम लेकर ये चल रहे होते हैं माशाल्लाह। जी कॉल दें।
माशाल्लाह सिलसिला खुशगवार यादें जारी और सारी है, बहुत ही प्यारा सिलसिला है जिनमें आज मेहमान हाजी मोहम्मद अली अत्तारी साहब तशरीफ फरमाए। तो हाजी मोहम्मद अली अत्तारी साहब से मेरा सवाल है, कैसी कौन सी खुशगवार याद है जो आज तक आपको नहीं भूले?
जी
फिल वक्त तो ऐसी याद नहीं आ रही कि मैं भूला ही नहीं है। सबसे बढ़कर तो ये है कि 2001 में जो चल मदीना हुआ, तो ये याद आता है बहुत ज्यादा।
पहली बार चल मदीना हुआ था
फर्स्ट टाइम
दो हजार
1 में,
2001 में माशाल्लाह। तो कैसे हुआ था?
अमीर सुन्नत ने किया था।
ना कोई ऐसे ही कुछ तो हुआ होगा ना, वो वाकया बना होगा।
चल मदीना का तो जो जहन दावत इस्लामी के मदनी माहौल में आए ना, उस वक्त से कुछ ऐसे इस्लामी भाइयों की सोहबत मिली कि जो अमीर अहले सुन्नत की बातें, अमीर अहले सुन्नत के साथ चल मदीना, और कुछ ऐसा उन्होंने जहन दिया कि अकेले कैसे मदीने जाएंगे और हम इस काबिल कहाँ, वो हस्ती और वो बारगाह, और कोई बेद भी ना हो जाए तो कामिल पीर का साथ होना चाहिए। ये एक ऐसा जहन में बैठ गया। तो मुझे एक वाक़या याद आता है, अब ये यादों में से एक है ये, कि मुझे 1 या 1.5 साल हुआ था मदनी माहौल में। तो हमारे जो हैदराबाद के जिम्मेदारान थे कुछ बड़े, उन्होंने मुझे बुलवाया रात को लेट नाइट, और बुलवा कर जो है वो कहा कि कुछ पहले बातें की, फिर फरमाया कि आपके लिए बहुत बड़ी खुशखबरी है और आप बस अपने आप को संभालना, गिर ना जाना। और यूं तो मैंने कहा क्या ऐसा है? अब बोला आप सोचें। मैंने कहा कुछ जिम्मेदारी ऐसी दे रहे हैं? बोले नहीं। मैंने कहा और? तो बोले बस आप सोचें। मैंने कहा नहीं, मेरे मुझे तो जहन नहीं जा रहा। उन्होंने कहा चलें आप बस, अब आपको मदीने की खुशखबरी है, और किसी को भेजना था तो हमने मशवरा किया कि आपको भेजें। उस वक्त हालांकि चल मदीना का तो होता तो था, लेकिन इतना वो नहीं था, बस एक जहन में वो बात, वो जिम्मेदार की बैठी हुई थी। तो मैंने एकदम उनसे कहा कि ये जो आप फरमा रहे हैं मदीने का सफ़र, ये अमीर अहले सुन्नत के साथ होगा? हजरत साहब कहते थे, हजरत साहब के साथ होगा? बोला नहीं, वो तो चल मदीना होता है। तो मैंने कहा मैंने तो चल मदीना होना है। बोला वो भी हो जाएंगे? मैंने कहा नहीं, वो चल मदीना ही होना है। बोला देख लें फिर, ये किसी और को दे देंगे। मैंने कहा दे दें। बोला सोच लें। मैंने कहा सोच लिया, वो ذہن ہی نہیں بنتا. تو یوں اللہ کی رحمت سے ایسے اسلامی بھائیوں کی صحبت ملی تھی کہ جنہوں نے یہی ذہن دیا تھا, پھر اس پر تھا کہ چل مدینہ ہی ہونا ہے. 1995 یا 96 میں میرے چھوٹے بھائی کے, جو میرے مدنی ماحول میں آنے کا سبب بنے, وہ چل مدینہ ہوئے تھے. تو ان کو دیکھ کے, اور وہ ہوا عاشورا تو بنی نہیں تھی, تو ہر سال چل مدینہ امیر علیہ سنت کا سفر, اور وہ ایئرپورٹ جانا, احرام پہن
آپ آتے تھے ایئرپورٹ چھوڑنے کے لیے
پابندی سے, اور وہ جو منظر مشتاق بھائی کا کلام پڑھنا اور میرا سلام کہنا, تو ایسا ہوتا تھا اس میں, یہ
شارہ فیصل تو بھرا ہوتا تھا.
اور گاڑیاں تو پیدل دیوانے بھاگ رہے ہیں, بائکوں پہ بھاگ رہے ہیں, اور امیر علیہ سنت احرام میں ہیں, امیر علیہ سنت ایک کیفیت میں ہے. مشتاق بھائی ساتھ
ٹرک پر ہوتے تھے, تھوڑا اونچا کر کے دور سے منظر نظر آتا تھا,
دور سے منظر نظر آتا تھا. تو وہ بس وہ منظر, پھر ایئرپورٹ پہنچ کر, اور یہ تو وہ ایک ایسا بیٹھا تھا کہ جانا ہے تو مرشد کے ساتھ ہی جانا ہے. یہ تو ہر سال عرض ہوتی تھی کہ چل مدینہ کر دیں.
حالانکہ ہم بھی بس کرا کے جاتے تھے چھوڑنے کے لیے, لیکن بس پہ کون بیٹھے گا, بس سے اتر جاتے تھے, پیچھے بھاگتے رہتے تھے, پھر بس کدھر ہم کدھر, یہ ہو جاتا تھا. تو یہ تھا. تو پھر کیا ہوا؟
بس وہ ہر سال مطالبہ ہوتا تھا کہ چل مدینہ کر دیں, مرشد کر دیں. شورا بنی, شورا بننے کے بعد پھر 2001 میں جو سفر کا سلسلہ تھا, جس میں ماشاء اللہ آپ بھی چل مدینہ ہوئے, تو مرشد نے کرم فرما دیا, چل مدینہ کر دیا.
آئیے پہلے کال لیتے ہیں.
بنگلہ دیش سے محمد عمران حسین اتاری بول رہا ہوں. الحمدللہ حاجی صاحب, جب ہمارے بنگلہ دیش میں تشریف فرما تھے اس وقت کی بہت سارے یادیں ایسی ہیں جو ہمیں یاد آتی رہتی ہے. اللہ کریم ان کو, ان کے اہل خانہ کو برکت عطا فرمائے. اور میں آج یہ کہنا چاہوں گا, خصوصاً جب ہمارا 3 دن کا اجتماع ہوتا تھا, اس میں میں نے حاجی صاحب کو فالو کیا, دیکھتا تھا کہ حاجی صاحب کس طرح اسلام بھائیوں کو بٹھا کے میدان میں جا کے ان کو سمجھانا کس طرح کرنا چاہیے, پھر ان کو حوصلہ افزائی کرنا, اعتماد لانا, اس طرح کے میں نے اتنا زبردست انداز سے سب کو لے کر یہ کام کرنا مدینہ مدینہ, اور خصوصاً جو ہمارے ناطخہ اسلام بھائی تھے ان کو حاجی صاحب خصوصی طور پر خیال رکھنا, ان کو ساتھ رکھنا, اپنے ساتھ کھلانا پلانا اور سمجھانا, ہمیں حوصلہ دینا, اعتماد لانا کر سکیں گے, مدینہ مدینہ تھا. اللہ کریم ان کو برکت عطا فرمائے اور پھر بنگلہ دیش میں آنے کی توفیق عطا فرمائے. اور نگران شورا سے بھی عرض کروں گا کہ جلد ہی امیر اہل سنت کو بنگلہ دیش میں لائے اور ہماری دلی خواہش کو پوری کرے.
ماشاءاللہ, کاش وہ بھی دن آئے, اللہ کرے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ماشاءاللہ, آپ نے بھی بہت پیارے پیارے جذبات کا اظہار کیا. وہ مدنی کام کرتے رہے, دعوت اسلامی کے مدنی کاموں کو کرنا ہے. ماشاءاللہ, بنگلہ دیش کی لگتا ہے کہ اسلامی بھائی ہیں جو دیکھو سن رہے ہوں گے. کیوں جو بحالی ہوتی رہے, ایس او پیز بھی بیان ہو رہی ہوتی ہیں, تو ویسے ویسے دعوت اسلامی کے مدنی کاموں جو اجتماعی طور پر بھی ہو کر, لیکن اس وقت انفرادی طور پر مدنی کام کرنا, مدنی چینل دکھانا, اسی طرح مدنی انعامات کے رسالے عام کرنا, اور اسی طرح سوشل میڈیا کا جو معاملہ ہے اس کے ذریعے ویڈیوز ہماری آ رہی ہوتی ہیں, اس کے ذریعے مدنی انعامات گھر گھر پہنچانے کے تعلق سے, اور بھی کئی ایسے معاملات ہیں کہ جس کو آپ لے کر چلیں اور اپنے مدنی مرکز کو وہ بتاتے رہیں گے, آپ کو اس کو فالو کرتے رہیں. اور جیسے اجتماع کا آغاز ہو, اجتماع بھرپور طور پر ہونے چاہیے, مدنی قافلے بھرپور طور پر ہونے چاہیے, خوب دھوم دھام ہو, اللہ کرے کہ ایسا ہو جائے کہ آنا جانا بھی آسان ہو جائے اور مدنی کاموں کی خوب ریل پیل ہو, دھوم دھام ہوتی رہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. محمد علی بھائی, آپ اس کے علاوہ کہاں کہاں سفر ہوا آپ کا؟
مدنی ماحول سے پہلے ہند ہوا 2 دفعہ.
مدنی ماحول کے بعد جیسے کہ آپ بنگلہ دیش بھی گئے,
جی
سفر مدینہ بھی آپ کا, اس کے علاوہ کوئی اور؟
نیپال سفر ہوا ہے.
نیپال سفر ہوا ہے
2 دفعہ, شاید نیپال ہوا ہے.
نیپال کس یہ مدنی کام, یہ جو تربیت اجتماع وغیرہ ہوتے رہے اس میں آپ کا ماشاءاللہ سفر ہوا. اس کے علاوہ؟
اس کے علاوہ یورپ ہوا ہے.
یورپ میں بھی
مختلف. اس کے
یورپ کا سفر کیسا رہا؟ وہاں کے حوالے سے کچھ اجتماعات وغیرہ بھی ہوئے ہوں گے, کوئی خوشخبر وہاں کی یادیں ہوں آپ کے؟
یورپ میں جو فرسٹ ٹائم جب گیا تھا, جب تو جرمنی کے بعد اٹلی, اسپین اور یونان.
ایک سے زیادہ بار گئے؟
ہاں, دوسری بار جب جانا ہوا تو پھر جرمنی میں زیادہ اسٹے کیا.
اچھا.
ہاں, فرانس بھی جانا ہوا تھا لیکن کم ٹائم کے لیے, کیونکہ ہماری مشاورت یہی ہوتی اوورسیز کے لحاظ سے کہ جرمنی میں
کچھ زیادہ وقت دینا،
تو وہاں جذبہ تو بہت پایا.
اٹلی جانا ہوا؟
اٹلی بھی جانا ہوا. اٹلی میں تو ہمارا وہ بولونیا میں فیضان
بولونیا میں
3 دن کا وہ اجتماع تھا، تربیت اجتماع رکھا.
ایک اسٹیڈیم ٹائپ کا ہے؟
ہاں جی، پورا انہوں نے بلڈنگ لیے پورا.
ہاں جی ہاں،
اور مختلف رومس ہو رہی ہے. اچھا وہاں خوشگوار تو کیا کہیں گے، اٹلی میں تو آپ کو پتا ہے کہ تعداد اور ماشاءاللہ افرادی قوت.
اٹلی میں بھی ہے، یونان میں بھی ہے، اور اسپین میں بھی ہے زیادہ ماشاءاللہ. اسلام بھائی،
پورا اٹلی سطح پر تربیت اجتماع تھا 3 دن کا، فیضان نماز کورس تھا، تو ماشاءاللہ رونق ریل پیل اور سب یہ. اچھا 3 دن وہیں رہے عمارت میں، اور یہ 3 دن جب ختم ہو گئے تو اسلامی بھائی چلے گئے اپنے اپنے شہروں میں. اب 2-3 اسلامی بھائی اور بلڈنگ اتنی بڑی، اتنے رومس، اتنے ہال اس کے. اچھا نمازیں بھی 5 ٹائم ہوتی تھی. اب اسلامی بھائیوں کے جانے کے بعد تو وہاں 2-3 دن اور رکنا تھا، پھر دوسرے سٹیز میں گئے. لیکن وہ ایک دم سب کا خالی ہو جانا، چلے جانا، لیکن جذبہ ہے وہاں پر، جذبہ ہے. اور وہاں جو مسلمان ہیں، یورپ میں میرا تقریباً جتنی جگہ جانا ہوا، وہ وہاں کے ماحول اور اپنی اولادوں کی وجہ سے بہت فکر مند ہے. کئی لوگوں کا بس یہی ہوتا تھا کہ ہماری اولاد کا کیا ہوگا. آپ لوگ کچھ کریں، ادارے بنائیں، مراکز بنائیں، سینٹرز بنائیں.
ابھی تقریباً اف آئی ایم ناٹ رانگ، اٹلی میں دعوت اسلامی کے شاید 13 مدنی مراکز ہیں، 13 مدنی مراکز ہیں. مدنی مراکز میں جیسے مساجد بھی آ جاتی ہیں، قرآن اور علم دین سیکھنے کے جو بھی ہمارے نمازیں، جائے نماز آپ لے لیں. تو ہر جگہ مسجد تو بنائی نہیں جا سکتی، جو بھی کچھ رولس ریگولیشنس ہوتے ہیں، پابندیاں بھی ہوتی ہیں. لیکن البتہ ماشاءاللہ اٹلی میں بہت اچھی ترکیب ہے. اٹلی کا وہ روم جو شہر ہے،
کیپیٹل ہے،
وہاں بھی میرا جانا ہوا تھا. تو ادھر بھی وہاں تو مطلب میرے لیے بڑا خوشگوار واقعہ تھا. مجھے لے گئے تھے محمد علی بھائی، یہ بیان کیونکہ پہلی بار جانا ہوا تھا، ٹھیک ہے نا. روم ہی ہے، تو روم کہتے ہیں، روم کہتے ہیں
اردو میں شاید، روم
روم کہتے ہیں. تو فرسٹ ٹائم مجھے لے گئے، اور میرا بھی فرسٹ ٹائم جانا ہوا تھا، تو کوئی سی صورت تھی نہیں. تو یہ لے گئے مجھے، انہوں نے کہا کہ ایک ریسٹورینٹ میں ہی جگہ بنی ہے. تو ٹھیک ہے، ریسٹورینٹ میں جگہ بنی ہے. تو ریسٹورینٹ میں یہ مجھے لے گئے، تو جس ریسٹورینٹ میں یہ مجھے لے گئے، تو وہاں پر ایک کونے میں انہوں نے ایک جیسے بیٹھنے کی جگہ بنائی، اور پھر جو کچھ تھوڑے بہت ہی تھے، 50-60-70-100 کے آس پاس ہوں گے، وہ رشتے میں بیان ہوا. لیکن وہ جہاں تھا نا، وہاں پر بدقسمتی کے ساتھ شراب بھی بکتی تھی. تو ہوا یہ کہ جب اجتماع ختم ہوا، تو جس نے ہمیں جگہ دی تھی اسے ملاقات ہوئی، اتنی محبتوں سے ملا، اتنی محبتوں سے ملا کہ میں وہ بیان نہیں کر سکتا. تو اس کو ہمت کر کے تھوڑا سا لے گئے سائڈ میں، تو شراب کے تعلق سے کوئی بات چیت ہوئی. تو آپ یقین مانیں، ایک آدھ منٹ وہ پہلے تھوڑے سے خاموش رہے، یا چند سیکنڈ وہ خاموش رہے، سر جھکا کر کھڑے رہے، اور اس کے بعد یہ خود ہی چل پڑے جہاں عوام کھڑی ہوئی، پبلک جو تھوڑی بہت بھی تھی، کہ میں آج سے اعلان کرتا ہوں، آج سے میرے ریسٹورینٹ کے اندر شراب نہیں بکے گی. اور مجھے یاد پڑتا ہے شاید 6 ماہ کے بعد، اس وہاں سے آنے کے 6 ماہ کے بعد میں نے مدنی چینل پر ایک لائیو پروگرام کیا تھا، اس میں یہ میں نے واقعہ بیان کیا تھا. اس میں اور بھی چند چیزیں تھیں، لیکن ظاہر وقت مختصر ہے، تو واقعہ بیان کیا تھا. تو وہیں سے کال آئی تھی، اب اکبر حسین کو یاد ہوگا کہ انہوں نے جو نیت کی تھی وہ آج تک اپنی نیت پر قائم ہے، اور الحمدللہ اب تو وہاں بھی دعوت اسلامی کا مدنی مرکز بن چکا الحمدللہ. تو یوں اٹلی میں بھی، یونان میں بھی، اسپین میں بھی،
بارسلونا اسپین
میں، اس کا ماشاء اللہ جرمنی میں جیسے محمد علی بھائی نے ایک اچھا وقت دیا، تو جرمنی میں بھی دعوت اسلامی کے مدنی مراکز قائم ہو چکے ہیں. اسی طرح ناروے میں مدنی مراکز قائم ہو چکے ہیں. ناروے میرا جانا ہوا تھا، تو جب گیا تب سے لے گا واپسی آنے تک برف ہے کہ رکنے کا نام ہی نہیں رہے گا یار. سنتے تھے برف یوں گرتی ہے نا، برف ہی برف تھی، مطلب گھر میں جاؤ تو، گھر سے نکلو تو برف میں ہی جانا ہے، گاڑی بھی برف میں ہی ہے، سب کچھ برف ہی برف ہے. لیکن یہ کمال ہے کہ معمولہ کی زندگی ایس سچ کو اتنے افیکٹڈ نہیں ہوتے لوگ، اتنے مطلب ایجوکیٹڈ سے مراد تربیت ہے کہ چیزوں کو کیسے رکھنا ہے، جگہوں کو کیسے رکھنا ہے، گاڑیوں کو کیسے مینٹین کرنا ہے. اپنی تو مطلب بارش ہو جاتی ہے تو خود ہماری چیزیں خراب ہو جاتی ہیں، اپنے شہروں کو کیا رونا ہے، ہماری اپنی چیزیں خراب ہو جاتی ہیں. تو خیر بہت ساری یادیں ہوتی ہیں جب انسان سفر کرتا ہے، تو وہ سفر بھی آنا جانا وہ یادوں کا سارا ایک ہو جاتا ہے. اچھی بری یادیں ہوتی ہیں، مطلب کچھ خوشگوار ہوتی ہیں، کچھ ناخوشگوار ہوتی ہیں. تو ماشاء اللہ محمد علی بھائی سے کچھ یادگار گھروں پر گفتگو ہوئی، کال دیجیے گا.
میرا نام ماریا تاریا ہے، میں میاں والی سے بات کر رہی ہوں. پیارے علی بھائی، میرا آپ سے یہ سوال ہے کہ آپ کو قربانی میں کون سا جانور پسند ہے؟
پیٹرن سوال ہے، آپ کو کون سا جانور پسند ہے؟
پسند میں تو یوں ہے کہ دمبا، یوں پسند ہے کہ دمبے کی قربانی ہو.
ماشاء اللہ، مدی چینل دیکھتے رہیے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
فضائے حرم کی یادیں، وہ رب کے کرم کی یادیں، گزارے جو قدموں میں لمحے، بھلی یاد آئے وہ یاد.